أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ودخل معه السجن فتيان، قال أحدهما إني أراني أعصر خمرا، وقال الآخر إني أراني أحمل فوق رأسي خبزا تأكله الطير منه، نبئنا بتأويله، إنا نراك من المحسنين. اس آیت کا ترجمہ حضرت یوسف علیہ السلام والسلام کے ساتھ جیل میں قید خانے میں دو بادشاہی غلام خدمتگار بھی داخل ہوئے. احدہما، ان میں سے ایک نے کہا، انی ارانی، میں خواب میں دیکھتا ہوں، اعصر، جیسے شراب کے لیے انگور نچوڑتا ہوں. وقال الآخر، دوسرے نے کہا، جو نانبائی تھا، روٹی پکانے والا تھا، اس نے کہا، انی ارانی، میں خواب میں دیکھتا ہوں، اپنے سر پر روٹیاں اٹھائے ہوئے ہوں، فوق رأسی خبزہ، میرے سر پر روٹیاں ہیں، تأکل الطیر من، پرندے اس میں سے کھا رہے ہیں، نبئنا بتعویلی، ان خوابوں کی تعبیر آپ ہم کو بتلائیے، انا نراک من المحسنین، کیونکہ ہم دیکھتے ہیں کہ آپ نیک آدمی ہیں. گزشتہ درس میں پارہ نمبر 12 سورۃ یوسف کی آیت 35 تک پڑھا تھا. آج سبق ہے آیت 36 سے، ودخل معه السجن. گزشتہ درس میں حضرت یوسف علیہ السلام والسلام نے کہا تھا، قال رب السجن، آیت نمبر 33 میں، رب السجن، اے میرے رب، میں جیل خانے کو زیادہ پسند کرتا ہوں. سجنن کے معنی ہے بند کر دینا، روک دینا. انسان کی آمد و رفت کی، آنے اور جانے کی آزادی کو روک لینا. عام طور پر یہی ہوتا ہے کہ جو جیل میں ہوتا ہے اس کی آزادی ختم ہو جاتی ہے. وہ ایک ہی جگہ پر بندھا ہوا ہے، بیٹھا ہوا ہے، وہیں پر اس کا سونا، بیٹھنا، کھانا، سب کچھ ہے. اسی کو عربی میں سجن کہتے ہیں. حضرت یوسف علیہ السلام نے فرمایا کہ یہ عورتیں جس گناہ کی طرف مجھے دعوت دے رہی ہے، اس سے بہتر یہ ہے کہ میں قید خانے میں، جیل خانے میں رہوں. اگر ان لوگوں کی پلاننگ سے اللہ تو نے مجھے نہیں بچایا تو اسبو الیہن. اسبو کہتے ہیں انسان کا دل مائل ہو جائے، میلان نفس. اسی لیے باد سبا، ہوا جو ہوتی ہے، سبا، ہوا کا نام باد سبا، سبا ہے. یہ بھی ایسی ہوا جب نکلتی ہے تو انسان کے دل اس کی طرف مائل ہوتے ہیں. بہترین خوشبو ہے، بہترین ہوا ہے، اس لیے اس کو سبا کہا جاتا ہے. کا اسبو الیہن، میرا دل ان کی طرف مائل ہو جائے گا. عجیب بات، جب کوئی شخص، اور کیا کہہ رہے ہیں، واکم من الجاہلین، اور میں کیا بن جاؤں گا، جاہلوں میں سے ایک آدمی. علامہ شبیر احمد عثمانی فرماتے ہیں، جب کوئی شخص اپنے علم کے مطابق عمل نہیں کرتا تو وہ اور جاہل دونوں برابر ہے. अल्लाह पाक ने इल्म दिया, वो इल्म नहीं जो आलिम बनना मुफ्ती बनना। एक इंसान को पता है मेरे पर नमाज फर्ज है, मुझ पर रोजा फर्ज है, मुझ पर फुला चीजें फर्ज है, मुझ पर ये फर्ज है। वो जानता है कि शराब हराम है, वो जानता है ड्रग्स हराम है, वो जानता है जीना हराम, उसको इतना इल्म है फिर भी उस पर अमल नहीं करता, तो फिर उसके और जाहिल में कोई फर्क नहीं। यहां पर जहालत बमाना सफाहत है। क्या मतलब? हजरत यूसुफ अलैहिस्सलाम की पैगंबराना शान, अपनी तहारत, और हजरत यूसुफ अलैहिस्सलाम अपनी पाक दामनी का बिल्कुल दावा नहीं कर रहे हैं। नहीं कह रहे हैं मैं नबी हूं, मैं ये हूं, मैं ये हूं, नहीं, बिल्कुल दावा नहीं कर रहे हैं, बल्कि अपने आप को हालात का मुकाबला करने से बिल्कुल आजिज करार देते हुए यही फरमाया कि इफ्फत और पाक दामनी पर साबित कदम रखना रहना मेरा काम नहीं है, मेरा अल्लाह ही का काम है, वही मुझे बचा सकता है। अगर वो नहीं बचाएगा तो मैं भी नहीं बच सकता, अगरचे मैं नबी हूं। बात समझ में आ रही है? ये अपनी तहारत और पाक दामनी का दावा नहीं कर, अल्लाह की तरफ। इससे हमें पहला सबक क्या मिला? इस आयत से पहला सबक ये मिला, हर मुसीबत में इंसान को अल्लाह की तरफ मुतवज्जे होना चाहिए। एक सबक हमें ये मिला, इसलिए कि मासियत और मुसीबत दोनों का मुकाबला है यहां। एक तरफ औरतें गुनाह की दावत दे रही है, दूसरी तरफ जेल में जाना मुसीबत। दो चीज है, मासियत गुनाह और मुसीबत दोनों का मुकाबला है। तो हजरत यूसुफ अलैहिस्सलाम की इस रवैये से, इस बात से हमें यह सबक मिलता है, जब गुनाह भी हो और मुसीबत भी हो, ऐसी सूरत में गुनाह से कोई भी बचने का अब रास्ता नहीं है, नहीं है, तो ऐसी सूरत में दिल की खुशी के साथ मुसीबत को बर्दाश्त कर लो, मुसीबत को कबूल कर लो और मुसीबत की तरफ चले जाओ, लेकिन गुनाह की तरफ न जाना। ये सबक हमें हजरत यूसुफ अलैहिस्सलाम की तफसीर से मिलता है कि जेल में जाना ये भी मुसीबत, गुनाह से बचना ये भी मुसीबत। हजरत ने जेल में जाने को पसंद किया लेकिन गुनाह को पसंद नहीं किया, सबक भी मिल रहा। तीसरा सबक हमें मिलता है कि जब भी कोई मासियत सामने आए, ऐसी सूरत में बंदे को अल्लाह की तरफ मुतवज्जे होकर पढ़ना चाहिए, ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अजीम। न मुझमें नेकी की ताकत, न मुझमें बुराई से बचने की ताकत, ये सब कुछ करने वाली जात इल्ला बिल्लाही। इसलिए इमाम तिर्मिजी हजरत मकहूल की रवायत जो मरफूअन हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से मनकूल है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर कोई मुसीबत आ जाए, अगर आदमी ये वजीफा करे ला हौला वला कुव्वता इल्ला बिल्लाह ला मंजा मिन अल्लाही इल्ला इलैक, बचने का कोई रास्ता नहीं है सिवाय अल्लाह की तरफ, अगर इसको पढ़ ले तो अल्लाह उसकी 70 मुसीबतों को दूर कर देता है। तो जब भी परेशानी आए, इंसान इस उसूल को याद रखे, इस कानून को याद रखे हमेशा, ईमान के दरख्तों को अगर शादाब और सरसब्ज और ग्रीन रखना हो, ईमान की ब्रांच और ईमान के दरख्तों को अगर ग्रीन रखना हो, तो ऐसी सूरत में उसका पानी यह है, उस दरख्तों का, ईमान के दरख्तों का पानी क्या है? आदमी अल्लाह की तरफ मुतवज्जे हो जाए, जब अल्लाह को अपना मामला सुपुर्द करेगा, गुनाहों से भी बचेगा, मुसीबतों से भी बचेगा। قال رب السجن احب الي, देखो हजरत यूसुफ अलैहिस्सलाम इम्तिहान में पास हो गए, जुलेखा से बच के निकल गए, गवाह कितने मौजूद है, फिर भी कह रहे हैं कि अभी भी मुझे मेरी जात के ऊपर एतमाद नहीं है, अल्लाह तुझी पर भरोसा है, अगर तूने नहीं बचाया तो मैं क्या हो जाऊंगा, अकुम मिनल जाहिलीन, ऐसे लोगों में से बन जाऊंगा। हजरत यूसुफ अलैहिस्सलाम ने दुआ मांगी, फस्तजाब लहू रब्बुहू। एक रिवायत में आता है जो अल्लामा शब्बीर अहमद उस्मानी फरमाते हैं कि यूसुफ अलैहिस्सलाम की तरफ ये दुआ करने के बाद अल्लाह ताला ने वही भेजी जो यहां मुहशी ने भी नकल की हाशिए में अल्लामा शब्बीर अहमद उस्मानी की तफसीर को, यहां कि यूसुफ अलैहिस्सलाम तुमने खुद ही अपने ऊपर ज्यादती की है, जेल में जाने को पसंद किया, अगर तुम मुझसे आफियत मांगते तो मैं तुम्हें आफियत दे देता। एक साहबी ने अल्लाह से दुआ की, अल्लाहुम्मा इन्नी असलुका सब्र, अल्लाह मैं तुझसे सब्र मांगता हूं, कौन सब्र कर सकता। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुमने मुसीबतें मांगी, इसलिए कि मुसीबतें आएगी तभी तो सब्र करेगा, तुमने मुसीबतें मांगी, काश के तू अल्लाह से आफियत मांगता, अल्लाह मुझे आपको आफियत नसीब फरमा, अल्लाह जिंदगी में आफियत पीसफुल लाइफ नसीब फरमा, कि मेरी जिंदगी जब तक बाकी रहे ईमान पर बाकी रहे, और मेरी मौत भी आए तो ईमान पर मौत आए। दुआ की फस्तजाब लहू रब्बुहू, दुआ की कबूलियत की एक शक्ल तो यह है कि जो मांगा वही मिल जाता है, दूसरी शक्ल यह है कि उसकी शान के मुताबिक नहीं, मांगा तो है लेकिन अल्लाह देखता है उसकी शान के मुताबिक नहीं तो अल्लाह उसकी जगह कुछ और दे देता है, और तीसरी बात तो है कि कयामत में उसके लिए जखीरा हो जाता है। तीन ही चीजें। कुरान करीम की आयतों से मालूम होता है बहुत सी मर्तबा जो मांगा अंबिया ने फौरन अल्लाह ने दिया। हजरत नूह अलैहिस्सलाम ने मांगा ला तज़र अलल अर्द मिनल काफिरीन तैयार, ए अल्लाह जमीन पर कोई भी काफिर को जिंदा न छोड़ना, सबको खत्म कर, फौरन अल्लाह पाक ने इनकी दुआ कबूल कर ली और अजाब आ गया, खत्म हो। इब्राहिम अलैहिस्सलाम ने दुआ की वर्ज़ुकहुम मिनस्समराति, ए अल्लाह इनको हर किस्म के फ्रूट मक्का वालों को अता फरमा। ये दुआ की, आप जाकर देखो वहां कहां गार्डन से एप्पल्स के बनाना ये हो दुनिया में नहीं मिलते, उस किस्म हर किस्म के वहां फ्रूट मिल जाते, पूरी दुनिया के आपको मिल जाते, हर मौसम में मिलते हैं, ऐसा भी नहीं कि मैं सिर्फ रमजान में गया तो मिला या हज में गया तो मिला, पूरा साल मिलता है हर किस्म के फ्रूट, मार्केट बड़ी हुई है। ये हजरत इब्राहिम अलैहिस्सलाम ने दुआ की, अल्लाह ने कबूल कर ली। इब्राहिम अलैहिस्सलाम ने दुआ की फजअल अफइदतम मिनन नास तहवी इलैहिम, हे अल्लाह लोगों के दिल को काबा की तरफ मुतवज्जे कर दे, देखो लोग कितना मैग्नेटिक की तरह वो उसका दिल खींचा जा रहा है कि कब मैं उमरा में जाऊं, मैं कब हरम में जाऊं, मैं कब काबा को देखूं। इब्राहिम अलैहिस्सलाम की दुआ कबूल हुई। इब्राहिम अलैहिस्सलाम ने दुआ की वबअस फीहिम रसूला, ए अल्लाह इनमें से रसूल का, रसूला नहीं कहा, और अल्लाह पाक ने उनकी दुआ कबूल कर ली और एक ही रसूल, हालांकि अरब में और कोई रसूल नहीं सिवाय रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह ने इब्राहिम अलैहिस्सलाम की दुआ कबूल कर ली। हजरत यूनुस अलैहिस्सलाम की दुआ ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन, फौरन कबूल कर लिया, अल्लाह ने उनको बाहर निकाल दिया, इसी तस्बीह पर तो निकाला, फस्तजबना लहू वनजैनाहु मिनल गम, आगे कह रहे अल्लाह पाक जैसे ही दुआ की हमने कबूल कर ली और इनको नजात दे दी। एक साहबी फरमाते अल्लाह के रसूल ये दुआ सिर्फ हजरत यूनुस के लिए है या सबके लिए है, दुआ ओनली फॉर मी और फॉर एवरी, फॉर हजरत यूनुस और फॉर एवरीवन। फरमाया अल्लाह ने दोबारा जिब्राइल को भेजा, वो आयत का टुकड़ा आ गया है, वकजालिका नुंजिल मोमिनीन, खाली हजरत यूनुस नहीं, कयामत तक के लिए जो भी ये दुआ करेगा अल्लाह सबको नजात देगा, मुमिनी है, सारे मुमिनीन को उसमें दाखिल कर लिया गया। हजरत अय्यूब अलैहिस्सलाम ने दुआ की रब्बी इन्नी मस्सनी अद्दुर वअंत अरहमुर राहिमीन, जैसी दुआ की, अल्लाह पाक ने उनकी दुआ कबूल कर ली और बीमारी से ठीक हो गए, फौरी तौर पर दुआ कबूल हो गई। हजरत ज़करिया अलैहिस्सलाम ने दुआ की, हबली मिन लदुनक ज़ुर्रियतन तय्यबा, अल्लाह पाक ने दुआ कबूल कर ली, अल्लाह ने उनको बेटा यहया दे दिया। नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की, रब्बी ज़िदनी इल्मा, अल्लाह मुझे इल्म अता फरमा, अल्लाह पाक ने उनको बल्कि इल्म किया, बल्कि अल्लाह के नबी फरमाते इन्नमा बुइस्तु मुअल्लिमा, मैं तुम सब के लिए मुअल्लिम बनकर आया हूं, इसलिए कि अल्लाह ने कहा वयुअल्लिमुहुमुल किताबा, अल्लाह ने कहा हमने इनको किताब का इल्म दे दिया। मालूम होता है, इसी तरह हजरत यूसुफ अलैहिस्सलाम ने दुआ की, फसर्रफा तसरीफ अन्नी, ऐ अल्लाह इन लोगों से मुझे बचा ले, अल्लाह ने उनकी दुआ कबूल कर ली, जेल में गए। उसके बाद कोई भी कभी ऐसा वाकया न हदीस में न कुरान में कहीं भी नहीं है, न बाइबल में कहीं भी नहीं लिखा हुआ कि उसके बाद किसी औरत ने हजरत यूसुफ को सताया हो। हालांकि यूसुफ अलैहिस्सलाम के हुस्न पर आशिक होने वाली जुलेखा है, और वो सारी औरतें जो बैठकर फ्रूट काटने वाली है, बाद में जब जेल में गए उसके बाद कोई वाकया नहीं हुआ, अल्लाह पाक ने उनके मकर से हजरत यूसुफ को बचा लिया, दुआ कबूल ही कर ली। तो दुआ की कबूलियत की ये शक्ल है। आगे अल्लाह तबारक व तआला फरमाते आज के सबक में, वदखल माहु सिजन फतयान, कैद में जेल में हजरत यूसुफ अलैहिस्सलाम के साथ दो और आदमी दाखिल हो गए, ये रय्यान बिन वलीद, उस जमाने में तिब्बती नस्ल का, कौम नूह कौम आद की इस नस्ल से आने वाला ये बादशाह था, और रिवायत में आता है कि इसने हजरत यूसुफ अलैहिस्सलाम के हाथ पर इस्लाम कबूल किया, और हजरत यूसुफ अलैहिस्सलाम इस इनके जमाने में ही खजानची बने, बादशाह वक्त बने। जब हजरत यूसुफ अलैहिस्सलाम का इंतकाल हुआ, उस वक्त जो बादशाह था वो काफिर था। ये रय्यान बिन वलीद के बारे में, इस रय्यान बिन वलीद के दुश्मन बहुत थे, तो बाद लोगों ने कहा कि इसको खत्म करने के लिए एक प्लानिंग बनाई कि पॉइजन डाल के खिला करके इसको खत्म कर दिया जाए। तो दो आदमी थे काम करने वाले, एक साकी यानी शराब बनाकर पिलाने वाला, और एक जो है वो रोटी नानबाई रोटी बनाकर खिलाने वाला। तालमूद की किताब में लिखा है, इन लोगों की किताब में, बाइबल में वगैरह में, कि ये दो को जो जेल में डाला है, एक को इसलिए कि शराब में मक्खी डाली हुई थी, मक्खी निकल आई कि इसने बराबर साफ नहीं किया, इसलिए मक्खी देखकर, और दूसरे ने कि वो रोटी जो बनाए बिल्कुल जली हुई, ये उसमें लिखा है। लेकिन अक्सर मुफस्सिरीन ने इस बात को लिखा है कि दोनों को पैसा देकर, रिश्वत देकर कहा गया कि या तो रोटी में या तो फिर वो शराब में पॉइजन मिला करके इसको खत्म कर दें। तो साकी ने कहा मैं नहीं करूंगा, नानबाई ने ये काम किया, तो टेम्पररी दोनों को दाखिल कर दिया गया। बाद में एक जो नानबाई है उसको फांसी की सजा दी गई, वो जैसे आगे आगे तफसीर आएगी। ये दोनों दाखिल हुए जवान, मैंने गुज़िश्ता हफ्ते आपको बताया था जेल कैसी चीज है। एक आदमी जेल में जाता है गुनाह की वजह से, शराब की वजह से, ड्रग्स की वजह से, ड्रग डीलिंग की वजह से, चोरी की वजह से, किसी को कत्ल करने की वजह से, या और बहुत सारे गुनाह के काम है, इसको करने से जाता है। और एक आदमी मुसीबत में फंस गया, मुसीबत यानी अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम के काम में लगा है, उस पर मैंने आपको बहुत सारे हिंदुस्तान के उलमा, बड़े बड़े उलमा को जेल में दाखिल किया गया, किस किस बुनियाद पर और कितनी उन्हें तकलीफ हुई, मैंने गुज़िश्ता दर्स में आपको तफसीर इसको समझाया था कि आजादी की वजह से या मुसलमानों की हिफाजत की वजह से या कुरान और हदीस की वजह से दुनिया में इमाम अबू हनीफा रहमतुल्लाह अलैह का जनाजा जेल से निकला, इमाम अहमद बिन हंबल का जनाजा जेल से निकला, इमाम शाफी रहमतुल्लाह अलैह को शिया कहा गया, और आज भी ऐसा ही है कि ये اسلام کی وجہ سے یا قرآن اور حدیث کی وجہ سے یا صحابہ کرام کی وجہ سے سٹیج پر شہید کر دیا گیا، ام المؤمنین امہات المؤمنین کی پاک دامنی بیان کرنے کی وجہ سے ان کو شہید کر دیا گیا یا ان کو جیل میں داخل کر دیا گیا، یہ سب مصیبتوں کی وجہ سے، معصیت کی وجہ سے نہیں ہے. اور جو مصیبتوں کی وجہ سے جاتا ہے وہ اپنے انبیاء کی سنت کو ادا کرتا ہے، سنت یوسف کو زندہ کرتا ہے، سنت رسول صلی اللہ علیہ وسلم. 2.5 سال اس جیل میں رہا کہ لوگوں نے بائیکاٹ کر دیا، یہ سنت رسول کو ادا کر رہا ہے. اس پر ہر گھنٹے پر اس کو ثواب ملتا ہے، ہر منٹ پر اس کو ثواب ملتا ہے، اس کے سونے پر ثواب ہے، اس کے آپس میں بات کرنے پر ثواب ہے، ثواب ہی ثواب ہے، اس لیے کہ سنت رسول ادا کر رہا ہے. ودخل مع السجن فتيان قال احدهما انی ارانی عاصر خمرا. اس میں سے ایک تو کہہ رہا ہے کہ ان میں سے ایک نے خواب دیکھا، خواب دیکھنے والے دونوں نے خواب دیکھا ہے، ایک نے کہا کہ میں عاصر خمرا شراب انگور سے نچوڑ رہا ہوں. ساؤتھ افریقہ چلے جاؤ، کیپ ٹاؤن میں انگور کے باغات ہی باغات. آپ جب پلین میں جاؤ گے نیچے گرین گرین سارے انگور کے باغات، وہ کیوں ہے؟ شراب کے لیے، باغات ہی باغات. میں تو ابھی سفر میں گیا تو دیکھا یہ کیا ہے، کہا یہ سارے انگور اور میٹھی قسم کے، کبھی لال، ابھی آج کہتے ہیں میٹھا شربت، یہ لال شربت ہے، یہ گرین شربت ہے، ابھی تو یہ شراب کا نام بھی شربت رکھ دیا، یہ قیامت کی نشانی ہے. خمرہ، خمر کے معنی ہے جو عقل کو چھپا دے، عقل کو غائب کر دے، عقل کے اوپر یہ چیز غالب آ جائے. نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان ہے، فرما اجتنب الخمر، شراب سے بچو. شراب میں ساری چیزیں آ گئی بھائی، ایسا نہیں کہ خالی شراب دو گلاس میں ڈال کے پیے، نہیں، اس میں وہ ساری چیزیں جس میں انسان کو نشہ چڑھتا ہو، نشہ آور، انٹاکسیکیٹڈ جتنی بھی ہے، اس میں ڈرگز بھی ہے، کوکین بھی ہے، جتنی قسم کے ہیں، چاہے وہ سنگنے والا ہو، چاہے گولی ہو، چاہے ٹیبلٹ ہو، یا جتنی قسم کے آج قسم قسم کے ہیں کہ آدمی کو نام کا بھی پتہ نہیں ہے، کبھی وہ سگاریٹ میں ڈال کے پیتا ہے، کبھی وہ کس میں اور کبھی کس میں، ساری چیزیں اس میں داخل ہے. فرمایا فَإِنَّا أُمُّ الْخَبَائِسِ، یہ ساری ہی گناہوں کی ماں ہے، سارے گناہوں کی ماں، جتنے گناہ شروع ہوتے ہیں اسی سے. آپ دیکھ لیجئے ڈرگ بیچنے والے ڈرگ ڈیلرز کو، وہ تو ایسے ظاہر میں کہتے ہیں کہ کوئک منی، کوئک منی، جلدی مالدار بننا چاہتا ہے، لیکن اسے پتا نہیں یہ کوئک منی کتنے گناہوں کو جنم دے گی تیری زندگی میں، تیری بیوی کی زندگی میں، اور تیری اولاد کی زندگی میں، بلکہ نسلوں کی زندگی میں، 7 نسل تک. نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان، بندہ اگر نیک ہے تو اللہ اس کی 7 نسل تک اس کی نیکی کو پہنچاتا ہے، اور اگر بندہ اگر اللہ کا نافرمان ہے اس کی 7 نسل تک تباہی اور بربادی اللہ بھیجتا ہے. بہت آسان ہے کہہ دینا. ام الخبائث، نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا الخمر جماع العصم، یہ ساری دیکھو شراب پینے والے ڈرگ لے، چوری بھی کرتے ہیں، زنا بھی کرتے ہیں، بہت سارے، کون سے گناہ نہیں وہ نہیں کرتے، اس کو نہ ماں کا خیال، نہ باپ کا خیال، نہ بھائی کا خیال، نہ بہن کا خیال، کسی کا خیال نہیں ہے. اس لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ حرم شربہا وحرم بیعہا، شراب کا بیچنا بھی حرام، اس کا پینا بھی حرام. وہ ڈرگ لے والے کہتے ہم تو پیتے تو نہیں ہیں، خالی بیچتے ہیں. اللہ کے نبی کا فرمان، اس کا بیچنا بھی حرام، اس کا پینا تو ہے ہی حرام. سن 3 ہجری میں اللہ کے نبی علیہ الصلوۃ والسلام نے فرمایا، اللہ پاک نے اس کو حرام کر دیا، انما حرم علیکم الخمر، اس میں ساری چیز داخل ہو گئی. فرمایا خمر کا اصل معنی کیا ہے پتا ہے لغت میں؟ اصل ایک تو ہے چھپانا، لیکن اصل معنی زہر، پوائزن. جو بھی آدمی انٹاکسیکیٹنگ لیتا ہے وہ پوائزن پی رہا ہے. اللہ ہی حفاظت فرمائے. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا وکل مخمر الخمر، ہر نشہ آور چیز شراب ہے. یوں نہیں کہا وہ خالی پی جاتی ہوئی، कुल मुखम, जो भी तुम्हें बेहोश करे थोड़ी देर के लिए, 5 मिनट, 2 मिनट, 1 मिनट, 10 मिनट, आधा घंटा, 1 घंटा, कुल मुखम खमर, वह कुल मुस्करिन हराम, मुस्करिन मुस्करिन जिस तरह हराम है, ये नशा लाने वाली चीज हराम है। और फिर आगे फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के हदीस, अब्दुल्लाह इब्न उमर इसके रावी है, फरमाया जो आदमी पवन शरीब अल खमर व सखीरा, जो आदमी नशा आवर चीज को, एक तो है शराब का लफ्ज है, आगे सखीरा जो भी उसको नशा दे, दोनों लफ्ज है, शराब हो या नशा देने वाली, अल्लाह कुर्बान जाओ मेरे माँ बाप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कि ये होने वाला है। खाली शराब नहीं, जो भी चीज जो इंसान के दिमाग को खत्म करे, माउफ करे, उस पर वो चीज गालिब आ जाए, फरमाया लम यकबल लहू सलातुन अरबाईन अरबाईन सबाहा औ कमा काल रसूल, फरमाया 40 दिन तक उसकी नमाजें कबूल नहीं होती है। नमाजों का हक तो अदा हुआ लेकिन कोई सवाब नहीं मिलता। बाज़ मुफस्सिरीन के फइन ताब ताब अल्लाह, अगर तोबा कर ले तो जाहिर बात है अल्लाह उसकी तोबा को कबूल कर लेगा। फिर आगे फरमाया वापस अगर पिएगा, वापस ये ड्रग्स लेगा अल्लाह फिर उसकी 40 दिन, फिर अगर अल्लाह तोबा कर ले माफ कर देगा। फिर आगे अल्लाह के नबी फरमाते हैं अगर फिर करेगा, फरमाया अल्लाह ताला जब तोबा करेगा उसकी नमाजें कबूल नहीं होगी, हाँ इसने तोबा की है तो फिर कबूल होगी और अल्लाह उसकी तोबा को कबूल कर लेगा। लेकिन आगे जो बात फरमाई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, ये दिल को हिला देने वाली, बाल खड़े हो जाते, फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वइन आदा, अगर ये चौथी मरतबा उसकी तरफ गया, वापस पीने लगा, वापस ड्रग्स लेने लगा, तो अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया आई उसको अल्लाह उसको क्या पिलाएगा, रदगतुल खबाल, एक एक रिवायत में सदीद तो सदीद अहले नार, एक रिवायत में है कि वो जहन्नमी लोग जब जहन्नम में जलेंगे ना तो उसका जो पस निकलता है, वो आदमी जलता है तो पक जाता है ना, पूरा पस निकलता है, ये खून और पस निकलता है, वो उस शराबी को, वो उस ड्रग्स लेने वाले को पिलाया जाएगा जिसको तीनतुल खबाल कहते हैं। इसी को अल्लाह के नबी सहाबा ने पूछा वमा तीनतुल खबाल, ये क्या है, अल्लाह के नबी सदीद अहले नार जहन्नमियों का पस है, इसको पिलाया जाएगा, ये पी अब, जो दुनिया में तो नशावर चीज लेता था ये अब पी। एक ने देखा मैं ख्वाब में कि मैं निचोड़ रहा हूं शराब को, वकाल आखर इन्नी अरानी अहमिलु फौका रासी खुब्जा, दूसरे ने कहा वो जैसा जैसा काम करते थे ख्वाब भी वैसे ही देख रहे हैं। मैंने पहले बयान किया था कि ख्वाब की बहुत सारी किस्में, अगर शुरू रात में देखे तो क्या, मिडल ऑफ द नाइट देखे तो क्या, एंड ऑफ द नाइट देखे तो क्या, कैलुला के वक्त देखे तो क्या, बहुत सारी चीजें किस्में हैं इसकी। यहां पर दोनों ने, नानबाई ने नानबाई का अपने रोटी का ख्वाब देखा, वो साकी ने सका का ख्वाब देखा है, इसने कहा मैं रोटी लेकर जा रहा हूं परिंदे, वो उसको नोच रहे हैं खा रहे हैं रोटी को, नब्बी ना बेतावीली, हमें इसकी ताबीर इसलिए कि हम आपको बड़ा नेक समझते हैं, मालूम होता है कि उस बात जेल होती ऐसी होती है, जेल ऐसी होती है जिसमें छोटे छोटे गुनाह किए तो सबको एक साथ रख दिए जाते हैं, एक में डाल दिया जाता, नहीं देखा आपने बहुत सारे हिंदुस्तान पर एक ही कमरे में सबको डाल दिया गया, बंद कर दिया, और बात बड़े जो होते हैं बड़े गुनहगार तो उनके लिए तो अलग अलग होती है, अलग अलग जगह है सबके लिए, यहां पर मालूम होता है एक साथ ही लोग इसीलिए आपस में बातचीत कर रहे हैं। इन्ना नराका मिनल मुहसिनीन, हजरत यूसुफ ने फरमाया जब इन्होंने कहा हम आपको बड़ा अच्छा समझ रहे हैं जी, नेक समझ रहे हैं, हम आपसे मोहब्बत भी करते हैं, तो मैंने गुज़िश्ता सबक में कहा था मुझसे मोहब्बत न करो भाई, मेरी फूफी ने मोहब्बत की है ना, तो उस पर चोरी का इल्जाम आया, मोहब्बत किस लिए की थी, मुझे साथ में रखना चाहती थी तो इसलिए मुझ पर यह इल्जाम आया, मेरी फूफी पर यह इल्जाम आया कि चोर है, बच्चे चोरी करती है, और जब मेरे अब्बू ने मुझसे मोहब्बत की तो भाइयों ने मुझे कुएं में डाला, जुलेखा ने मोहब्बत की जेल में पड़ा हूं, तुम मोहब्बत करोगे नहीं मालूम मैं कहां जाऊंगा, मैं जरा बच के रहो भाई। इन्ना नराका मिनल मुहसिनीन, قال لا ياتيكما طعام ترزقانه. الله اكبر. تمہارا کھانا نہ آئے گا, یعنی تمہارے کھانا آنے سے پہلے ہی آئے گا, اس سے پہلے ہی میں پہلے پہلے ہی تمہیں خواب کی تعبیر بتا دوں گا. سبحان اللہ. حضرت یوسف علیہ السلام کی انڈرسٹینڈنگ تو دیکھو کیا کہہ رہے. خاصان خدا جو ہوتے ہیں, نیر لوگ جو ہوتے ہیں, وہ نہیں کہتے میں چلے میں جاؤں گا تبھی دعوت دوں گا, میں چار مہینے میں جاؤں گا تبھی دعوت دوں گا, سال میں جاؤں گا تبھی دعوت دوں گا, یہ تین دن کی جماعت تبھی دعوت دوں گا. کیا سبق ملتا ہے, کیا سبق ملتا ہے؟ حضرت یوسف علیہ السلام فوری طور پر دعوت و تبلیغ کا کام شروع کر رہے ہیں. یوں نہیں کہ ہاں تیرے خواب کی تعبیر یہ ہے یہ ہے, نہیں نہیں نہیں, خواب کی تعبیر بعد میں. اور انداز بھی دیکھو حضرت یوسف علیہ السلام کا. اس لیے وائزین کو, مبلغین کو چاہیے کہ مجمع کو باقی رکھنے کے لیے, تاکہ بورڈ نہیں ہو جاوے, باغ نہیں جاوے, اس انداز سے بات کرے. تمہارا کھانا آئے گا, بھی آئے گا, اس سے پہلے پہلے میں تم سے کچھ بات کر لیتا ہوں, اور کھانا بھی آپ سے آپ آرام سے مل جائے گا. کتنے اچھے. لا یاتیکما طعام ترزقانی الا نبأتکما بتاویلی, اس سے پہلے ہی میں تم کو خواب کی تعبیر بتاؤں گا. قبل ان یاتیکما, چونکہ میرے پاس علمنی ربی, میرے رب نے مجھے خواب کی تعبیر کا علم دیا ہے, لیکن اس سے پہلے تبلیغ کر رہے ہیں, ابھی تعبیر نہیں بتا رہے, تبلیغ کر رہے. اللہ اکبر. یہ اس سے معلوم ہوتا ہے, ایسا نہیں کہ مجمع ہوگا تبھی تبلیغ کروں گا, تبھی بیان کروں گا, تبھی تفسیر کروں گا, تبھی یہ دعوت پہنچاؤں گا. حضرت یوسف علیہ السلام والسلام دو ہی آدمی ہے اور تبلیغ, دعوت تبلیغ شروع کر دی ہے. خاصان خدا ایسے ہوتے ہیں, اللہ کو ماننے والے, جن کا دل اللہ کے کام کے لیے بھرا ہوا ہوتا ہے, وہ جہاں کہیں ہو, جاب کے اوپر ہو, دکان میں ہو, اپنی گاڑی میں ہو, دوست بیٹھ کر جا رہے ہیں کہیں, تجارت کرنے والے ہو, جہاں کہیں مسجد میں ہو, مسجد سے باہر ہو, جہاں کہیں ایک آدمی بھی مل جائے دعوت و تبلیغ کی, ایک بات بتا دے, دو بات بتا دے, تین بات بتا دے, ہو سکتا ہے اللہ اس کو ہدایت دے دے, میرا بیڑا پار ہو جائے. ایسا نہیں کہ جب وہ جماعت میری مسجد میں آئے گی تب ہم گش کریں گے, نہیں, یا جماعت جب میری مسجد میں آئے گی تو ان کا ساتھ دیں گے, بس یہی تبلیغ, نہیں نہیں نہیں, 24 آورز جب بھی موقع ملے, یہ میری اور آپ کی اور ساری امت کی ذمہ داری ہے, یاد رکھو, ساری امت کی ذمہ داری, نہ کہ صرف تبلیغ والوں کی, نہ کہ صرف اللہ ان کو جزائے خیر دے, ملک بیرون ملک میں یہ گھومتے ہیں اللہ کے کام کے لیے, لیکن 1% ہے, 2%, 98% کہاں لوگ جا رہے ہیں. اس لیے ہر آدمی کی ذمہ داری ہے, نہ کہ ایک یا دو آدمی کی, سب کی ذمہ داری ہے کہ یہ کام کرنا ہے, جہاں کہیں موقع ملے. کوئی ضروری نہیں ہے, چاہے نماز کی دعوت دے دے جی, جو بھی, اگر یہ کچھ گناہ کا کام کر رہا ہے تو گناہ سے بچنے کی دعوت دے دے, ڈرگ لے رہا ہے ڈرگ سے اس کو بچنے کی کوئی دعوت دے دے, جس قسم کی بھی, یہ سارے دین کے شعبے ہیں, جس طرح سے بھی ہو دین کی دعوت. میرے نبی علیہ الصلوۃ والسلام کے سامنے صحابہ آتے تھے, جس قسم کا سوال ہوتا تھا, آپ دیکھیں گے ایو الاعمال افضل, اب اس حدیث کو دیکھو, کس ماہ قسم کے اعمال بتائے آپ نے, کسی کو کہا غصے نہیں ہونا, کسی کو کہا زنا نہیں کرنا, کسی کو کہا یہ نہیں کرنا, حالانکہ ایک ہی سوال ہے ایو الاعمال افضل, لیکن کیوں ایسا جواب؟ اس لیے کہ سامنے والے میں یہ بیماری ہے, بس اس کو اس کی دعوت دو, اگر اس بیماری سے بچے گا یقیناً اللہ تعالیٰ اس کو سیدھے راستے پر کھڑا کرے گا. یہ انبیاء, حضرت یوسف علیہ الصلوۃ والسلام کا طرز دیکھو, اللہ اکبر, فرمایا انی ترکت ملت قوم لا یؤمنون, میں نے چھوڑ دیا قوم کی ملت, قوم کی کو ساتھ دینا, یعنی قوم جس گناہ میں پھنسی ہوئی ہے میں نے اس کو چھوڑ دیا. حضرت یوسف علیہ السلام کہہ رہے ہیں, اب کتنی دیر, کھانا کب آیا, دیکھو اسے معلوم ہوتا ہے کہ جیل میں بھی کھانا ملتا ہے, اس زمانے سے جیل میں بھی کھانا ملتا ہے, کہ کھانا آئے اس سے پہلے پہلے, اب کتنی دیر, कोई तारीख में कोई सब तफसीर में नहीं लिखा कितनी देर, 1 घंटा, 2 घंटा, 3 घंटा, जब भी आए हम तुम्हें दे देंगे। फरमाया और हर नबी की आदत है अपना तारुफ करो, देखो तारुफ करो, इन्नी तरक्तु मिल्लत कौमिल ला युमिनून बिल्लाह, मैंने कौम की उन लोगों के तरीके को छोड़ दिया इसलिए कि वो लोग मेरी कौम अल्लाह पर ईमान नहीं रखती, वहुम बिल आखिरत हुम काफिरून। मालूम होता है ये दोनों सामने बैठने वाले मुशरिक थे, मोमिन नहीं थे। जब हजरत यूसुफ अलैहिस्सलाम ने उनके सामने दावत का तौहीद का पहलू रखा तो ये दोनों इस्लाम कबूल करते हैं और हजरत यूसुफ अलैहिस्सलाम के हाथ पर मुसलमान भी बनते हैं। ये दोनों क्या हिकमत थी हजरत यूसुफ अपनी बात कर रहे हैं, इन्नी तरफ यू नहीं कर तुम ऐसे हो, तुम ऐसे हो, तुम ऐसे हो, नहीं इन्नी तरफ तो, जैसे हमारा हजरत उस्ताद फरमाया करते थे, एक आदमी वजू करता था उसका पैर सूखा था या उसका हाथ सूखा था तो हजरत खुद बैठ गए वहां मस्जिद में जा रहे थे, देखा वजू करे बैठ, वो खुद बैठ गए, चलो देखने यार मैं भी जरा वजू करता हूं मेरा हाथ सूख कहां तक धोना है, तो देखा उसने देखा कि मेरा तो यहां तक धोया हुआ सूखा है यहां, फौरन उसने सबक ले लिया। अल्लाह फरमाते उदउ इला सबील रब्बिका बिल हिकमती वल मौइज़तिल हसना, तू ऐसा नहीं, तू ऐसा अल्लाह कुरान में बता रहे हैं, देखो फरमाया उदउ इला सबील रब्बिका बिल हिकमत, विजडम के साथ, प्यार के साथ, मोहब्बत के साथ, नरम अंदाज से दावत दो, भाई 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 करते हुए अल्लाह अकबर, कितनी अच्छी। मूसा अलैहिस्सलाम का दर्श देखो, हजरत हारून का, जाओ फिरौन के पास, कूला लहू कौल लयना, नरमी से बात करना, हालांकि फिरौन तो 300 साल से नाफरमान है, रब का दावा करता है, फिर भी देखो नरमी से बात करना। यहां पर हजरत यूसुफ अलैहिस्सलाम क्या कह रहे हैं, इन्नी तरक, तरक तू का क्या मतलब हुआ, मैं कौम के तरीके को छोड़ रहा हूं, व्हाट द मीनिंग दैट, हजरत यूसुफ ऑल्सो वॉज फॉलोइंग देम, ही वॉज ऑल्सो मुशरिक, नाउज़बिल्ला, ही वॉज ऑल्सो फॉलोइंग देम। मालूम होता है उन लोगों में दो बीमारियां थी जो यहां बयान कर रहे हैं, एक तो यह है कि वो अल्लाह पर ईमान नहीं रखते, तौहीद का इनकार करते थे, मुशरिक थे, नंबर दो वो हुम बिल आखिरत हुम काफिरून, वो आखिरत पर भी उनका ईमान नहीं था। मालूम होता है आखिरत का भी इनकार, तौहीद का भी इनकार, ये दो सिकनेस, दो बीमारी उनके अंदर में थी। इन दोनों बीमारी के बारे में हजरत यूसुफ अलैहिस्सलाम उनको बतला रहे हैं कि मैं इन दोनों से अब तरक्तू का क्या मतलब है कि क्या मैं उनके साथ पहले था फिर मैं इस्लाम में आ गया, अब मैं तुमको भी बचा रहा, पर मैं नहीं, नहीं, नहीं। इमाम राजी ने कहा नबी हर वक्त मासूम होता है, वो कभी शिर्क नहीं करता है, वो कभी आखिरत का इनकार नहीं करता है। यहां तरक तुके तरक के दो माना है, एक माना है कि पहले एक आदमी कोई काम में गुनाह में मुलव्वस था, ड्रग्स लेता था, चोरी करता था, बाद में सुधर गया, ये सीधे रास्ते पर आ गया, इसका ये मतलब, एक मतलब ये भी हो सकता है। दूसरा मतलब एराज करना, एराज करना तो टर्न अवे, यानी मैं हर वक्त मिल्लत कौम से मैं एराज करता रहा, आज भी मैं तेरे सामने बयान कर रहा हूं कि मैं कौम मिल्लत के जो तरीके हैं उससे मैं एराज कर रहा हूं। ये कुरान से दूसरी जगह भी मिलता है कि मूसा अलैहिस्सलाम फिरौन के मानने वाले हवारियों ने क्या कहा फिरौन से कि ये मूसा अलैहिस्सलाम जो है वो आपके खुदा की आपके आपका इनकार करें, आप इनको छोड़ रहे हो, ये फसाद फैलाएंगे, ये खून करवाएंगे, वह जरा का वह तक ये तुमको भी छोड़ेगा, तुम्हारे खुदा को भी छोड़ेगा। इसका क्या मतलब हुआ कि मूसा अलैहिस्सलाम फिरौन को खुदा मानते थे, नहीं नहीं एराजी करते थे। यही बात शुएब अलैहिस्सलाम के बारे में भी है कि अगर तुम हमें नहीं मानोगे तो हम मुल्क से निकाल देंगे, याओ लतउदुन फी मिल्लतिना, हमारे मसलक में तुमको वापस ले आएंगे। तो क्या मतलब हुआ, पहले उनके मसलक में थे फिर मुसलमान हो गए और फिर गए तो दोबारा लाएंगे, नहीं, शुएब अलैहिस्सलाम नबी थे कभी ऐसा काम नहीं कर सकते। मतलब यहां एराज है कि हर वक्त तो उनसे नफरत करते रहे, उनके काम से नफरत करते रहे। हम इन्नी तरक्तु मिल्लत कौमिल ला युमिनून बिल्लाह वहुम बिल आखिरति काफुम काफिरून। और आगे क्या कह रहे हैं, वत्तबअतु मिल्लत आबाई, मैं किसका फॉलो कर रहा हूं, मिल्लत आबाई इब्राहिम व इसहाक व याकूब, याकूब बेटे हैं, किसके? इसहाक के। इसहाक बेटे हैं किसके? इब्राहिम अलैहिस्सलाम के। मालूम होता है जब भी जरूरत पड़े अपने नसब को बयान करने की तो बयान कर सकते हैं, लेकिन सवाल ये होता है, अल्लाह तो दूसरी जगह कहता है कि अपने बाप दादा के मिल्लत को बयान ना करो, यानी उनके फॉलो करने को बयान ना करो। वइज़ा क़ीला लहुम उत्तबिऊ मा अंज़लल्लाह क़ालू बल नत्तबिऊ मा अल्फ़ैना अलैहि आबाना। अल्लाह ने कह रहे कि तुम कुरान का फॉलो करो, तो उन्होंने क्या कहा मक्का के वालों ने, हम तो फॉलो करते अपने बाप दादा को। यहां पर भी यूसुफ अलैहिस्सलाम यही कह रहे, वत्तबअतु मिल्लत आबाई, मैं अपने बाप दादा को। लेकिन कुरान की आयतों में फर्क है, कुरान की आयतों में फर्क है। इन लोगों के बारे में कहा, अल्लाह कुरान में कह रहे हैं कि तुम्हारे बाप दादा अगर काफिर हो, मुशरिक हो, गुमराह हो, बेअकल हो, फिर भी तुम उनका फॉलो करोगे। यहां पे इब्राहिम अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम इस्लाम का फॉलो करने वाले, अल्लाह की तौहीद का फॉलो करने वाले हैं, तो ऐसी सूरत में कोई हर्ज नहीं है। इसलिए हजरत यूसुफ अलैहिस्सलाम कह रहे हैं कि मेरे परदादा इब्राहिम, इब्राहिम अलैहिस्सलाम पैदा हुए 2001 साल ईसा अलैहिस्सलाम से 2000 साल पहले, और अल्लाह पाक ने उनको उम्र दी है 170 ईयर्स। और इसहाक अलैहिस्सलाम, चूंकि इब्राहिम तो एक इल्हामी नाम है, इब्राहिम का असल माना पता है क्या है? इब्राहिम का असल माना है अबे रहीम, अबे रहीम यानी मेहरबान बाप, अबे रहीम के माना मेहरबान पिदर बाप है इब्राहिम। और इसहाक जाहिक मुस्कुराने वाले, इसहाक अलैहिस्सलाम, ये जब इब्राहिम अलैहिस्सलाम की उम्र 100 साल की थी उस वक्त इसहाक पैदा हुए, और अल्लाह पाक ने उनको 180 ईयर्स की उम्र दी है हजरत इसहाक अलैहिस्सलाम को। और उनके बेटे हजरत याकूब है, याकूब के मन आकिब दूसरे नंबर पर आने वाला, पहला भाई फिर दूसरा भाई, इसलिए उनका नाम याकूब रखा। और याकूब अलैहिस्सलाम हजरत इसहाक अलैहिस्सलाम ने शादी की 40 साल की उम्र में, और उसके 20 साल के बाद हजरत याकूब पैदा हुए। उस वक्त हजरत इसहाक अलैहिस्सलाम बाप की उम्र 60 ईयर्स की थी, 40 साल में शादी की और 20 साल की उम्र में बच्चा पैदा हुआ हजरत याकूब। अल्लाह पाक ने इनको हजरत याकूब को 147 ईयर्स की उम्र दी थी। ये सारे अल्लाह के महबूब बंदे हैं। क्या कह रहे हैं? सारे मा कान लना अन नुशरिक बिललाह मिन शय, हमारे लिए जायज नहीं है कि हम अल्लाह के साथ किसी चीज को शरीक करें। मैं इसे एक बात उठाता हूं, शिर्क की दो किस्में हैं, याद रखो। सूरह अनआम में अल्लाह पाक ने एक ही जगह पर 18 अंबिया का जिक्र किया है। कितने भाई? 18 अंबिया का जिक्र किया। इस अंबिया का जिक्र करने के बाद आगे कह रहे हैं, वलौ अशरकू लहबिता अनहुम मा कानू यअमलून, अंबियाओ अगर तुम शिर्क करोगे तो मैं तुम्हारे अमल भी खत्म कर दूंगा। जब अंबिया को हुक्म कर रहे हैं तो औरों का क्या होगा? बात मेरी समझ में आ रही है? शिर्क की दो किस्में हैं। एक शिर्क की किस्म यह है, अल्लाह अकबर, अल्लाह की जो सिफाती नाम है उसको किसी बंदे में करना, जैसे अल्लाह बच्चा देने वाला है तो ये भी ऐसा औलाद देने वाला है, अल्लाह शिफा देने वाला ये भी शिफा देने वाला है, वो हमारे रोजी का मालिक है ये भी हमारे लिए नौकरी नहीं है, इसके पास चले जाओ नौकरी मिल जाएगी हमें, ये सारी अल्लाह की सिफात को दूसरे में लाना, ये एक शिर्क है। दूसरा शिर्क क्या है कि बंदे को, बंदे की सिफात को अल्लाह की सिफत में समझना, कि बंदे का भी वही दर्जा है जो अल्लाह का दर्जा है, जैसा कि क्रिश्चियन लोगों ने हजरत ईसा अलैहिस्सलाम को उनकी सिफत को अल्लाह की सिफत में मानी है। बस हमारी है, इसी तरह से ये जो कृष्ण जो है, ये कृष्ण जो हिंदू का जो वो मानते हैं अपना माबूद, कह रहे ये लोग उसको भी वही दर्जा देते हैं जो अल्लाह को देते हैं। तो ये बंदे की सिफत अल्लाह में डालना या अल्लाह बंदे, अल्लाह की सिफत बंदे में डालना, ये दोनों खतरनाक है। नंबर दो वाली तो कम है क्रिश्चियन और हिंदू में, नंबर एक वाली तो आज दुनिया में हर जगह पर है। जाकर देखो हिंदुस्तान, पाकिस्तान, बांग्लादेश, यहां पर कहते हैं इसके इस कब्र के पास चले जाओ, जॉब नहीं है इनसे, हमसे इनसे मांग लेंगे कल जॉब मिल जाएगा, हमें बीमार हो पुना कब्र के पास चला जाओगे मांग लेंगे हमें शिफा मिल जाएगी, और पुना जगह पर जाएंगे हमारा मुकदमा और केस है, यहां जाएंगे हो जाएगा। और एक तो है कि डर वाला बाबा, अरे क्या मतलब इसका, क्या उसकी कब्र पर जाकर एक नेल डाल दो डर ठीक हो जाती है? वो उस दरख्त के पास देखो तो मिलियन नेल लगी हुई है, सबकी डर वही ठीक हो गई। अल्लाह अकबर। फरमाया ये सिफतें अल्लाह की बंदे में लाएंगे तो अल्लाह इसको पसंद नहीं कर। फरमाया इन्नल्लाह ला यगफिरु अन युशरक बिही व यगफिरु मा दून ज़ालिक, मुशरिक को अल्लाह कभी माफ नहीं करेगा। और शिर्क की भी दो किस्में, शिर्क जली और शिर्क खफी। शिर्क जली तो यही है अल्लाह की सिफात को बंदे में, बंदे की सिफात को अल्लाह में, यह शिर्क जली है। और शिर्क खफी नमाज में, रोजों में, इबादत में, जिसको हम कहते हैं रियाकारी, शो ऑफ, यह शिर्क खफी है कि किसी को पता नहीं चलता लेकिन मैं अपने दिल दिल में, अपनी चैरिटी में, अपनी जात में, अपनी नमाज में, अपनी तिलावत में, अपनी इबादतों में, अपने उमरा में, अपने हज में, मैं लोगों को दिखला के लिए करता हूं। तो ये तो खतरनाक है। अल्लाह के नबी फरमाते हैं ओ मेरे सहाबाओ, मैं तुमसे माल दौलत से नहीं डरता हूं, लेकिन मैं डरता हूं कि शिर्क तुम्हारे दिल में ऐसे घुसेगा जैसा कि चूंटी चलती उसकी आवाज नहीं आती है, ऐसे घुसेगा। तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला फरमाते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम रोते हुए कि इससे बचने की क्या सूरत है, उससे बचने की क्या सूरत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि तुम ये दुआ पढ़ लिया करो सुबह में 3 बार, अल्लाहुम्मा इन्नी आऊज़ु बिका अन उशरिका बिका व अन आलम व अस्तगफिरुका लिमा ला आलम। 5वां कलमे का कुछ हिस्सा है, अल्लाहुम्मा इन्नी आऊज़ु बिका अन उशरिका बिका व अन आलम व अस्तगफिरुका लिमा आलम। जो मुझे पता है कि ये शिर्क है उससे भी माफी मांगता हूं, और जो मुझे पता नहीं अचानक दिल में आ गया अल्लाह उससे भी माफी मांगता हूं। और हमारे हजरत हाजी इमदादुल्लाह साहब फरमाते एक आदमी नमाज इसलिए नहीं पढ़ता, चैरिटी इसलिए नहीं देता है कि वो देख रहा है मुझे, वो देख रहा है मैं इसलिए फरमा, ये भी रियाकारी है, ये भी रियाकारी है। एक आदमी नमाज इसलिए नहीं पढ़ता कि बोला मुझे देख रहा है, ये भी रिया। एक तो है कि दिल में कुछ नहीं है, बाद में ये फरमाया तुम देते रहो अल्लाह पर यकीन करते हुए चाहे देखने वाले देखते रहे, लेकिन तुम्हारे दिल में ये बात ना लाओ कि मैं किसी को दिखला, कोई देखे नो प्रॉब्लम, लेकिन तुम किसी को दिखलाने के लिए काम करोगे तो ये शिर्क बन जाएगा। बात मेरी समझ आ रही है? तो मैं कान लेना अनुश्रिक, इसके अपने दिल में एक तौहीद ला इलाहा, इसी की तरफ इशारा करें कि कोई माबूद नहीं सिवाय अल्लाह के, इसी की तरफ। हमारे हजरत शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह, शाह अब्दुल अजीज साहब रहमतुल्लाह अलैह के एक शागिर्द थे मौलाना याहिया साहब, मुरीदीन के साथ घर में बैठे हुए थे रूम में, और छोटी बच्ची की रोने की बार बार आवाज आ रही है, तो अपने घर में जाकर पूछा क्या हो रहा है। कहा बच्ची का नाम सकीना था, कहा रो रही है, चुप नहीं रहती, छोटी बच्ची रो चुप नहीं रहती, समझा तो फिर भी रोती है, फिर चुप हो जाती फिर रोती है, कहा इसको यहां लाओ। में बैठे हुए थे, उसको लाया गया, उसको समझाया नहीं रो ये और वो, 5 मिनट हो गई, 10 मिनट हो गई, 11, 15, 20 मिनट हो गई, ये रोई जा रही है, खामोश आ जाती फिर रोती है, खामोश। अपने मुरीद को कहा इस बच्ची को तुम संभालो, तुम संभालो, इसके नखरे में बर्दाश्त नहीं कर सकता हूं, मैंने तो एक अल्लाह के लिए, एक अल्लाह के लिए काम किया, बस उसी अल्लाह पर मेरा यकीन है। ये कहकर सोए और इंतकाल कर गए। उनके दिलों में अल्लाह की तौहीद इतनी रची बसी हुई है कि अपना दिल कहीं अटका हुआ नहीं सिवाय अल्लाह की जात के। अल्लाह हमारे दिलों में भी ये पैदा कर दे। मा कान लना अन नुशरिक बिल्लाहि मिन शैव दालिका मिन फदलिल्लाह अलैना। भाई हमें तो पता है, हम तो मुसलमान के घर में पैदा हुए ना, बाप भी मुसलमान, दादा भी मुसलमान, माँ भी मुसलमान, ग्रैंड मदर भी मुसलमान है, उस घर में हम पैदा हुए। उनको जाकर पूछो जो मुशरिक थे, जो काफिर थे, बाद में इस्लाम में आ, उन्हें पूछो अल्लाह का फजल क्या हुआ है, उन्हें जाकर पूछो कि अल्लाह का फजल क्या है कि अल्लाह पाक ने मुझे ईमान दिया, तौहीद दी, मैं मुसलमान बना, उन्हें जाकर पूछो। फरमा ज़ालिका मिन फ़ज़लिल्लाही अलैना व अलन्नासी वलाकिन अक्सरन्नासी ला यशकुरून। लेकिन अक्सर लोग समझते नहीं, अल्लाह का शुक्र अदा नहीं करते कि एक अल्लाह पर ईमान लाना और नबी अलैहिस्सलाम पर ईमान लाना कितनी बड़ी नेमत है, इस पर कोई शुक्र अदा नहीं करता। इसीलिए हर आदमी को चाहिए कि सुबह में ये दुआ जरूर पढ़े, अल्लाहुम्मा असबह भी असबहना सॉरी असबहना अला मिल्लत इस्लाम, असबहना अला फितरत इस्लाम, اصبحنا على ملت ابراہیم حنیفہ. یہ نبی اکرم صلی اللہ علیہ وسلم نے ہمیں سکھائی ہے کہ صبح ہوتے ہی کہو اللہ تو نے فطرت اسلام پر پیدا کیا اور ملت ابراہیم پر پیدا کیا، ملت رسول صلی اللہ علیہ وسلم طریقہ رسول پر پیدا کیا ہے. اس طرح دعا کریں گے تو اللہ اپنے ایمان کی بھی حفاظت کرے گا. اور اللہ سے ہمارے حضرت حکیم اختر صاحب رحمۃ اللہ علیہ کہا کرتے تھے ہر نماز کے بعد 3 مرتبہ پڑھ لیا کرو ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا، اللہ ہدایت دینے کے بعد اب گمراہ نہیں کرنا ہے. ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب، اللہ تو ہی دینے والا ہے. اللہ جو آدمی یہ پڑھتا رہے گا مرتے دم تک اس کی موت ایمان پر آئے گی، ہدایت پر آئے گی. تو اللہ سے مانتے بھی رہے اور اللہ سے اپنے لیے، اپنی اعلی اولاد کے لیے اور پوری امت کے لیے مانگتے رہے کہ اللہ سارے مسلمانوں کو ہدایت نصیب فرما اور جو بے ایمان والے ہیں انہیں بھی ہدایت نصیب فرما. اسی کے لیے یہ ہماری جماعت بھی دیکھو، کبھی یہاں کبھی اس مسجد کبھی وہ مسجد کبھی وہ، کہ اللہ پاک ہمارے ایمان کو مضبوط بنا دے، ساتھ ساتھ میں ہمارے ساتھیوں کو سارے مسلمانوں کو اللہ ہدایت دے دے. یہ سفر میں نکلتے ہیں دعائیں کرتے ہیں، کبھی کبھی گش میں جا کر، کبھی مسجد میں بیٹھ کر، کبھی تہجد میں، یہ ہمارا شیوا ہونا چاہیے. یہ طریقے رسول صلی اللہ علیہ وسلم ہے کہ مکے میں بیٹھے ہیں، مدینہ منورہ میں بیٹھے ہیں، ساری امت کے لیے دعا کر رہے ہیں، ساری امت کی ہدایت کے لیے دعا کر رہے ہیں. اس لیے ہمارا بھی یہ طریقہ ہونا چاہیے، اپنے لیے، اپنی اعلی اولاد کے لیے، اپنے رشتہ داروں کے لیے، اپنے بھائی بہنوں کے لیے، پوری امت کے لیے دعا کریں. اللہ پاک اس کے صدقے اللہ ہمارے ایمان کو بھی باقی رکھے گا اور ہمیں بھی ایمان پر موت دے گا. اس لیے کہ نبی علیہ الصلوۃ والسلام کا فرمان ہے، نبی علیہ الصلوۃ والسلام کا فرمان ہے کہ اگر کوئی بندہ غیر حاضر آدمی کے لیے دعا کرتا ہے، جو آدمی غائب ہے اس کے لیے دعا کرتا ہے، ساری دنیا کے لوگ ہم سے غائب ہیں، یہاں کہاں بیٹھے ہوئے ہیں، ہم ساری امت کے لیے دعا کرتے ہیں. نبی علیہ السلام کا سچا فرمان، صحیح حدیث ہے کہ اللہ اس آدمی کی دعا سب سے زیادہ جلدی قبول کر لیتا ہے. اور اس کے پاس ایک فرشتہ ہوتا ہے، وہ فرشتہ بولتا ہے کہ تو نے فلاں کے لیے دعا کی ہے، اللہ تیرے لیے بھی یہ دعا قبول کر لے. اب تو سب کے لیے دعا کرتا ہے، فرشتہ تیرے لیے دعا کرتا ہے. اس لیے ساری امت کے لیے دعا کرنی چاہیے. اللہ پاک ہمیں استقامت علی الدین نصیب فرمائے، دعوت و تبلیغ کے لیے اللہ ہم سب کو قبول فرمائے. واخر دعوانا ان الحمدللہ رب العالمین. اب ہماری تفسیر آج ختم ہوئی ہے آیت نمبر 38 پر، 39 سے ہم شروع کریں گے یا صاحب السجن. اب یہ جیلر میں بیٹھنے والے جتنے دونوں ساتھی ہیں نا، اس کے ساتھ کیا اب تبلیغ کیا کر رہے ہیں؟ اپنا تعارف تو کر لیا لیکن تبلیغ کیا کر رہے ہیں؟ اب آگے کیا کر رہے ہیں؟ بعد میں خواب کی تعبیر آئے گی انشاءاللہ، اس پر بات کریں گے آئندہ ہفتے. اللہ پاک مجھے اور آپ کو، ہم سب کو عمل کی توفیق عطا فرمائے. اللہم لک الحمد کما انت اہل، وصلی علی سیدنا محمد کما انت اہل، ربنا ما انت اہل فانک انت اہل التقوى والمغفرہ یا حنان یا منان. اللہ تیرے قرآن کی محبت میں ہم بیٹھے ہوئے ہیں، اللہ تیرے قرآن کے صدقے، اللہ تیرے برکت والے اور تیرے زبردست قرآن کے صدقے، اے اللہ ہماری مغفرت فرما، اللہ مجلس کو قبول فرما، اے اللہ ہماری اس مجلس کو قبول فرما، اے اللہ ہماری اس مجلس کو قبول فرما. اللہ ہمارے پاس کوئی ایسا عمل نہیں ہے جس کو تیرے دربار میں پیش کر کے ہم اپنے گناہوں کی معافی مانگ سکیں. اللہ وہ لوگ تھے بنی اسرائیل میں، بخاری شریف کی حدیث ہے کہ جنہوں نے اپنے اعمال کو پیش کیے اللہ تو نے ان کے لیے پہاڑ کا روک ہٹا دیا، اے اللہ دروازہ کھول دیا. ہمارے پاس تو ایک سجدہ بھی ایسا نہیں جو اخلاص والا ہو. اللہ یہ تیرے قرآن کی محبت میں بیٹھے ہوئے ہیں، تیرے قرآن ہی کے صدقے، اے اللہ ہماری، ہماری اعلی اولاد کی، پوری امت کی، اللہ تو مغفرت فرما، سب کے لیے ہدایت کے فیصلے فرما، سب کے لیے ہدایت کے فیصلے فرما، سب کے لیے ہدایت کے فیصلے فرما. اللہ ہماری اس مسجد میں نوجوانوں کی جماعت آئی ہوئی، اللہ اس جماعت کو قبول فرما، ان نوجوانوں کی جوانی قبول فرما، دین کے لیے آباد فرما، شاداب فرما. اے اللہ، اے اللہ دین کے لیے قبول فرما، اے اللہ ساری امت کے لیے ہدایت کے فیصلے فرما، ساری امت کے لیے ہدایت کے فیصلے فرما. اللہ ٹوٹی پھوٹی بات جو کہی جاتی ہے تیرے قرآن کی آیتوں کے تو پھیل، اے اللہ تو اس کو قبول فرما، مقبول فرما، منظور فرما، کہنے والے کو بھی قبول فرما، سننے والوں کو بھی قبول فرما. ویب سائٹ کے ذریعے سے جہاں جہاں آواز پہنچائی جاتی ہے لوگ سنتے ہیں، پہنچانے والوں کو اور سننے والوں کو سب کو قبول فرما، پوری امت کو قبول فرما، ایمان پر استقامت نصیب فرما اور ایمان پر موت نصیب فرما، بیماروں کو شفا عطا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما. اے اللہ مرحومین مرحومات کی مغفرت فرما.
فرما. اللہ ہم سب کے والدین کی مغفرت فرما, ہمارے اساتذہ کرام اور شیوخ کی مغفرت فرما, یا اللہ میرے دوست احباب کی مغفرت فرما, متعلقین کی مریدین مریدات سب کی مغفرت فرما. اللہ ہماری مساجدوں کو آباد فرما, اللہ مرکزوں کو آباد فرما, مدرسوں کو آباد فرما, مسجدوں کو آباد فرما, دین کے کام کرنے والوں کو اور ان کے اعلی اولاد کو آباد فرما. یا اللہ یا رحمان یا رحیم, جو مانگا وہ بھی عطا فرما. نہ مانگ سکے اپنے فضل سے, کرم سے, رحم سے, نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے عطا فرما. وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد.